अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सृजना बुढाथोकी र सावित्री गिरीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
कोहलपुरका संस्थागत विद्यालयमा अनुमति बिना माथिल्लो कक्षा सञ्चालन गर्ने होडबाजी, बर्दियाका स्थानीय तहमा न्यायिक समितिलाई काम गर्न समस्या।
दाङको कोइलाबास नाका क्षेत्रमा खानेपानीको हाहाकार, अछाम साफे बगरका किसान रोपाईको तयारीमा।
जुम्लामा बाल विवाह रोक्नको लागि करोडौं बजेट खर्चिए पनि उपलब्धि शून्य, प्रदेश नम्बर 7 का किसानद्वारा बजेट माग।
र नेपालगञ्ज मेयर कप फुटबल प्रतियोगितामा दिपज्योति र भूपु सैनिक मावि विजयी।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा कोहलपुरका संस्थागत विद्यालयमा अनुमति बिना माथिल्लो कक्षा सञ्चालन गर्ने होडबाजीको खबर लिएका छौँ। कोहलपुर नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत विद्यालयमा अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने होडबाजी बढेको छ। नगर शिक्षा शाखाले नगर क्षेत्रमा सञ्चालित संस्थागत विद्यालयको नाम र कक्षा अनुमति सहितको विवरण सार्वजनिक गरेसँगै केही संस्थागत विद्यालय मापदण्ड मिचेर कक्षा अनुमतिभन्दा माथिल्ला कक्षा सञ्चालन गरिरहेको खुलासा भएको छ। नगर शिक्षा शाखाले सार्वजनिक गरेको विवरण अनुसार 10 संस्थागत विद्यालयले अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गरेको पाइएको छ। गुरुकुल शिक्षा सदनलाई नगर शिक्षा शाखाले 2 कक्षासम्मको अनुमति दिएकोमा विद्यालयले 4 कक्षासम्म कक्षा सञ्चालन गरिरहेको छ। यस्तै कोहलपुर सिटी इङ्ग्लिस मिडियम विद्यालयले कक्षा 3 अनुमति पाएकोमा निर्बाध रूपमा कक्षा 5 सञ्चालन गरिरहेको छ। कक्षा 6 अनुमति पाएको लर्ड बागेश्वरी विद्यालयले 9 कक्षासम्म अध्ययन अध्यापन गराइरहेको छ। यसरी अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको सूचीमा डाइनेमिक कलेज समेत देखिएको छ। डाइनेमिकले कक्षा 8 11 र 12 कक्षा सञ्चालनको अनुमति पाए पनि कक्षा 9 समेत सञ्चालन गरिरहेको छ। अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने र अन्य विद्यालयमा कोहलपुर सिटी, कोहलपुर पाठशाला, सीतापुर मदरल्यान्ड, सङ्गम, लर्ड एसपी मल्टिपल टाइम्स एकाडेमी लगायतका कलेज समेत रहेका छन्। निर्मल आचार्यले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
संघीय संरचना अनुसार स्थानीय तहमा न्यायिक समितिले प्रस्ताव प्रशस्त अधिकार पाए पनि पूर्वाधार शून्य हुँदा न्यायिक समितिका संयोजक तनावमा परेका छन्। स्थानीय तहमा न्यायिक समिति गठन भएको लामो समय बितिसक्दा पनि इजलास कक्ष, कानूनी सल्लाहकार र अधिकृत लगायतका अन्य पूर्वाधार नहुँदा स्थानीय तहका न्यायिक समितिले कठिनाई भोग्नु परिरहेको छ। प्रदेश 5 अन्तर्गत बर्दियाभित्रका सुदूर स्थानीय तहको अवस्था झन दयनीय छ। न्यायिक समितिमा इजलास कक्ष मात्रै होइन, गाउँपालिकालाई भवन समेत अभाव छ। गेरुवा गाउँपालिकाकी उपाध्यक्ष हेमा चौधरीले भन्नुभयो, कार्यालयमा प्रशासक, एकाउन्ट र 3 सचिवले गाउँपालिका चलाउनु परेको अवस्था, कानूनी अधिकृत र सल्लाहकार को कल्पना गर्नु समेत बेकार छ। चौधरीका अनुसार गाउँपालिकामा न्यायिक समितिको दुःखदायी अवस्था रहेको छ। अहिलेसम्म तालिम नपाएको पनि उहाँले गुनासो गर्नुभएको छ। यादव आचार्यले आजको अन्नपूर्णमा खबर लेख्नु भएको छ।
भारतीय सीमासँग जोडिएको दाङको कोइलाबास नाका क्षेत्रमा खानेपानी हाहाकार हुन थालेको छ। गर्मी मौसम सुरु भएसँगै कोइलाबासमा खानेपानी हाहाकार भएको हो। खानेपानी समस्या बढ्दै गएको र पानीका लागि सीमापारी जानुपर्ने अवस्था रहेको गडवा गाउँपालिका 8 कोइलाबासका वडा अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिनुभयो। यस क्षेत्रमा पानीको समस्या सरकारी कार्यालयका कर्मचारी समेत पिउने पानी लिन भारतीय सुरक्षा बलको सहारा लिन विवश भएका छन्। अनियन्त्रित नदीजन्य वस्तु उत्खनन र निकासीले पानीको सतह गहिरुनका साथै सुक्दै गएकाले पानीको समस्या भएको स्थानीय रकमी गुप्ताले बताउनुभयो। गोपाल शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
अछाम साफे बगरका किसान रोपाईको तयारीमा छन्। विगतका वर्ष झैं यस वर्ष पनि जेठको सुरुवातदेखि नै धान रोपाई गर्ने अन्तिम तयारीमा रहेको छ। सिंचाईको सुविधा भएको जिल्लाको साफे बगर र आसपासका क्षेत्रमा जेठ 1 गतेदेखि धान रोपाई सुरु हुन्छ। साफे बगर र आसपासका क्षेत्रमा बुढीगंगा नदी तथा प्रभाली गाडको पानीबाट सिंचाई सुविधा भएकाले हरेक वर्ष जेठको सुरुवातीसँगै धान रोपाई सुरु हुने गर्छ। साफे बगर नगरपालिका 1 वैद्यनाथ स्थित देशकै 4 धाम मध्येको 1 वैद्यनाथ धाममा रहेको पीरले नजिकै मस्टामाण्डौमा रहेको गुठी जग्गामा वैशाख 30 गतेका दिन पोथी सार्ने अर्थात् पहिलो पटक धान रोप्न सुरु गर्ने काम गरेपछि मात्रै जिल्लामा आधिकारिक रूपमा धान रोप्न सुरु हुने परम्परा रहिआएको छ। वैद्यनाथ धाममा रहेका पीर तथा बटुकहरूले बाजा गाजा सहित आएर साफे बगरमा रहेको गुठीको जग्गामा प्रत्येक वर्ष वैशाख 30 गते धान रोप्ने गर्छन्। खम्म खत्रीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
जुम्लाको चन्द्रनाथ नगरपालिका 8 20 वर्षीय तारा राव तिरुवा 2 सन्तानकी आमा हुनुहुन्छ। घरायसी कामसँगै साथमा रहेका 5 वर्षीय छोरी र 1 वर्षीय छोरो स्याहार्दै उहाँको दैनिकी बित्छ। 14 वर्षको उमेरमै अन्तर्जातीय विवाह गरेकी उहाँ अहिले अप्ठ्यारोमा पर्नु भएको छ। कलिलैमा आमा बनेकी उहाँले न त सन्तानको राम्रोसँग स्याहार सुसार गर्न सक्नु भएको छ, न त घरायसी काम नै। जेनतेन कक्षा 10 पास गरेकी उहाँको बाल विवाहका कारण पढाइ पनि रोकिएको छ। यस्ता समस्याहरू जुम्लामा बढ्दै गएका छन्। 2068 जनगणनाले जिल्लामा 17% बाल विवाहको तथ्याङ्क देखाए पनि अहिले त्यसको अवस्था तेब्बर बढिरहेको सरकारी तथा गैर सरकारी संस्थाको तथ्याङ्कमा छ। करोडौँ बजेट सकिए पनि उपलब्धि भने शून्य प्राय छ। गरिबी, अशिक्षा, परम्परागत संस्कार, साथीभाइको देखासेखी तथा मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगका कारण जिल्लामा बाल विवाह बढ्दै गएको हो। अन्नपूर्ण पोस्टमा खबर छ। पश्चिम डायरीमा बाँकेमा मकै जोन कार्यक्रमको प्रभावकारिता।
मकै खेतीमा बाली कटानी पश्चात त्यसको भण्डारण, बजारीकरण, प्रशोधनको सम्बन्धमा सहयोग गर्ने यो परियोजनाको उद्देश्य रहेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे। बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363389।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागू औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकैजुन कार्यक्रम सञ्चालनमा रहेको छ। मकैजुन परियोजनाले बाँकेका किसानहरूलाई फाइदा पुर्याउने परियोजनाको उद्देश्य रहेको छ। मकैजुन परियोजना कार्यक्रमले बाँकेका किसानहरूलाई के सहयोग पुर्याउँदै आएको छ त, अनि किसानहरू परियोजना कार्यक्रममा कसरी समेटिएका छन्, यस विषयमा थप कुराकानी गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन बाँकेका प्रमुख वरिष्ठ कृषि अधिकृत देव कुमार मिश्र।
यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भनेको बाली विशेषको आधारमा कुनै ठाउँमा जुन बाली पहिलादेखि भइरहेको थियो त्यही बालीलाई अझ विशिष्टीकृत रूपमा क्षेत्र विस्तार गरेर अहिले पनि जुन देशमा खाद्यान्न लगायत तरकारी, फलफुल, माछाको विदेशबाट आयात भइरहेको छ त्यो आयातलाई प्रतिस्थापन गर्नको लागि र खेतीपातीमा कृषिमा जुन लगानी बढी छ त्यो लगानीलाई कम गर्नको लागि, खेतीपातीलाई व्यवसायीकरण गर्नको लागि र यसको साथसाथै यसको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले विशेष रूपमा यान्त्रिकरणको माध्यमबाट कृषि व्यवसाय, कृषि पेसालाई सामूहिक खेतीतर्फ कसरी अग्रसर गराउन सकिन्छ त्यो विषयमा सुरु गरिएको एउटा फरक किसिमको प्रयास हो।
अहिले यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन बाँकेले किसानहरूको लागि के काम गरिराखेको छ?
यो बाँके जिल्लाको नेपालगञ्ज र डुडुवा गाउँपालिकामा यो कार्यक्रमको सुरुवात गरिएको छ र विशेष रूपमा यसमा किसानहरूलाई सामूहिक खेतीतर्फ अग्रसर गराउने उद्देश्यले मकै सम्बन्धी प्राविधिक तालिम, मकै खेती गर्ने लगायत अन्य यहाँका माटोमा भएका पोषक तत्त्वहरूको परीक्षण गरेर माटोको अवस्था कस्तो छ त्यो विषयमा जानकारी गराउने र किसानहरूलाई मकै खेती गर्नको लागि चाहिने यन्त्र, औजार, उपकरणमा आर्थिक सहयोग, सिँचाइमा सहयोग र मकै खेतीमा बाली कटानी पश्चात त्यसको भण्डारण, बजारीकरण, प्रशोधनको सम्बन्धमा सहयोग गर्ने यो परियोजनाको उद्देश्य रहेको छ।
जस्तै यो मकै जोन बाँके अन्तर्गत केमा कति अनुदान दिने चाहिँ व्यवस्था छ यहाँ?
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यसलाई मुख्य रूपमा तीन किसिमबाट अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको हुन्छ। पहिलो सिँचाइ सम्बन्धी कार्यक्रममा 85% अनुदान, दोस्रो बाली लगाएदेखि बाली कटानी गर्ने बेलासम्मको लागि चाहिने यन्त्र, औजार, उपकरणमा 50% र बाली उत्पादनोपरान्त त्यसको थ्रेसिङ गर्ने, सुकाउने, भण्डारण गर्ने, बजारीकरणको लागि पनि 85% अनुदानको व्यवस्था रहेको छ।
जस्तै यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जुन बाँकेबाट कुनै किसानले यहाँबाट सेवा सुविधा लिन चाह्यो भने कुन प्रक्रियाबाट सेवा सुविधा लिन सक्छ?
यहाँले बहुत सान्दर्भिक प्रश्न गरिदिनु भएको छ र यसमा सबै किसान दाजुभाइहरूमा म के अनुरोध गर्न चाहन्छु भने यो परियोजनाबाट लाभ लिनको लागि अथवा यो परियोजनासँग सहकार्य गरेर आफ्नो बाली नालीको उत्पादन बढाउनको लागि हामी हरेक वर्षको सुरुमा एउटा सूचना निकाल्छौँ। सोही सूचनाको आधारमा उहाँहरू आफ्नो कृषक समूह, कृषि सहकारी, कृषक उद्यमी र जल उपभोक्ता संस्थाका सदस्यहरूले समूहको निर्णय, समूहको सिफारिस र आफूले खेतीपाती गर्ने मकै लगाउने क्षेत्रको खेतको लाल पूर्जा सहितको एउटा निवेदन यहाँ दिनुपर्छ। सोही निवेदनको आधारमा हामीले उहाँहरूलाई उपयुक्त देखिएको अवस्थामा सूचीकृत गर्छौँ र समूह सहकारी मार्फत हामीले उहाँलाई उक्त सेवाहरू उपलब्ध गराउँछौँ।
अहिले यो मकै जोन परियोजना बाँके अन्तर्गत कतिजना किसानहरूले मकै खेती गरिराखेका छन्?
अहिले हामीसँग उपलब्ध भएको तथ्याङ्क अनुसार हामीसँग कृषक समूह सहकारी उद्यमी गरेर करिब 35 समूहहरू छन् र 1353 किसानहरू हाम्रो यो परियोजनासँग आबद्ध भएर अहिले यो कार्यक्रममा सहभागी हुनुहुन्छ।
कति हेक्टरमा अहिले बाँकेमा मकै खेती भइराखेको छ?
हाम्रो यो परियोजना क्षेत्र अन्तर्गत करिब 621 हेक्टरमा मकै खेती भइरहेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन बाँकेका प्रमुख वरिष्ठ कृषि अधिकृत देवेश कुमार मिश्र र शम्भु थारू नेपालगंजमा जारी मेयरकप अन्तर्विद्यालय छात्र छात्रा फुटबल प्रतियोगितामा हिजो बिहान भएको 14 मुनिका छात्रतर्फको खेलमा दीपज्योति माविले भेरी विद्यालय विद्या मन्दिर विद्यालयलाई 1-2 गोलले पराजित गरेको छ। सोही उमेर समूहको हिजै भएको दोस्रो खेलमा भूपु सैनिक माविले जेबी स्कूललाई 2-3 गोलले हराएको छ।
प्रदेश 7 सरकारले 3 अल्पकालीन बजेट ल्याएसँगै किसानले प्रदेश मन्त्रालयमा बजेटको माग गरेका छन्। भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयसँग किसानले अनुदान बजेटका लागि माग गरेका हुन्। बजेट माग गर्नेमा सर्वसाधारणदेखि संसदसम्म छन्। मन्त्रालयले दिएको जानकारी अनुसार सांसदको सिफारिसमा धेरैले निवेदन दिएका छन्। प्रदेश सरकारले 3 लागि चैत अन्तिम साता 1,02,05,00,000 अल्पकालीन बजेट ल्याएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
डडेलधुराका ग्रामीण सडक छेउछाउमा ढुङ्गा अवैध रूपमा निकाल्ने क्रम बढेको छ। सडक छेउछाउबाट ढुङ्गा, गिटी, बालुवा निकाल्न नपाइने भए पनि अधिकांश ग्रामीण सडकमा यो क्रम बढेको छ। भीमदत्त राजमार्गदेखि ग्रामीण सडक छेउछाउबाट निर्बाध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिएको छ। बागेश्वर गाउँपालिकाको बगरकोट सिराड सडकका विभिन्न स्थानमा निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीहरूले नै अवैध रूपमा ढुङ्गा निकालिरहेका छन्। उक्त सडकमा ढुङ्गा निकाल्ने क्रम बढेसँगै सडकमा यातायात सञ्चालनदेखि पैदल हिँड्ने यात्रुहरूलाई समेत शास्ति हुने गरेको स्थानीय बताउँछन्। पुष्कर भण्डारीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
जुम्लाको पातरासी गाउँपालिकामा जनताले तिरेको करबाट तलब भत्ता खाएका कर्मचारीले नै उपभोक्ता समिति मार्फत खुलेआम घुस माग्न थालेका छन्। उपभोक्ता समितिले पनि गाउँका योजना अनुगमन गर्न आउने सरकारी तथा गैर सरकारी कर्मचारीलाई घुसदेखि भाले भोजको व्यवस्था गर्ने गरेको पाइएको छ। घुस माग्दा कर्मचारीलाई निरुत्साहित गर्नुको सट्टा घुससहित भाले भोज व्यवस्था गरेर जिल्लाको पातरासी गाउँपालिकामा गठित विभिन्न उपभोक्ता समितिले बदनामी गरेको खबर नन्दराम जैसीले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ।
बाँकेको नरैनापुर गाउँपालिका 3 कालाफाटाका स्थानीय चढेको गाडी भारतको श्रावस्ती मुलिनपुरमा दुर्घटना हुँदा 1 मृत्यु भएको छ। 34 घाइते मध्ये 9 अवस्था गम्भीर रहेको बताइएको छ। बहराइच स्थित सैयद मकसुद गागीको दर्शन गर्न गर्दा भएको दुर्घटनामा परी कालाफाटकी राबिया बेगम खाँको मृत्यु भएको नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभएको छ।
दैलेखमा यातायात सुविधा अभावमा अकालमै ज्यान गुमाउनुपर्ने दैलेखको दुर्गममा अहिले एम्बुलेन्स सेवा सुरु गरिएको छ। सदरमुकामदेखि 1 पैदल यात्रामा पुगिने साबिकका चामुण्डा, जम्बुकाँध र लयाटी वृन्दा सैनी गाविसमा अहिले एम्बुलेन्स सेवा सुरु गरिएको हो।
विद्यार्थी भर्ना हुन नआउँदा रुकुमको मुसिकोट नगरपालिका चार कोट चौताराको भगवती आधारभूत विद्यालय बन्द भएको छ। नयाँ शैक्षिक सत्र शुरू भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो। नजिकैको विद्यालयमा भर्ना हुने र त्यहाँ भर्ना नहुने विद्यार्थी नआएपछि बन्द गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा विद्यार्थी मुसिकोट नगरपालिका वडा नम्बर 5 सेरीगाउँमा रहेको विद्यालयमा भर्ना हुने गरेका थिए। त्यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ। यहाँको पढाइमा गुणस्तरीय नहुँदा विगत वर्षहरूमा पनि विद्यार्थीहरू कम हुने गरेको स्थानीयले बताएका छन्। गणेश विकले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय कोलेनीका बैतडीका सहलेखापाल पूर्णानन्द जोशीले तीन कार्यालयको लेखापाठ सम्हाल्दै आउनु भएको छ। उहाँले कोलेनीका जिल्ला अदालत र सुक्खा फलफूल विकास केन्द्रको लेखापाठ सम्हालिरहनु भएको छ। भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा भ्रष्टाचार नियन्त्रणको प्रभावकारी उपाय के हुन सक्छ?
भ्रष्टाचार गर्नेलाई हदैसम्म कारवाही गर्नुपर्छ। अख्तियार दुरुपयोग अनुसन्धानको चाहिँ आपिस एकदम नितान्त आवश्यक छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपाललाई भ्रष्टाचार धेरै हुने मुलुक भनेर पनि विश्वमा चिन्ने गरिन्छ। भ्रष्टाचारका कारण नेपालले विकासमा अपेक्षित सफलता हासिल गर्न सकेको छैन। भ्रष्टाचार हुने कारणले सुशासनको प्रत्याभूति पनि नागरिकलाई गराउन सकिएको छैन। भ्रष्टाचार नियन्त्रण सबै सरकारको पहिलो प्राथमिकतामा पर्ने विषय पनि हो, तर नेपालमा भ्रष्टाचारको खाडल दिन प्रतिदिन बढ्दै गएको पाइन्छ। भ्रष्टाचार बढ्दै जानुको जिम्मेवार को छ अनि कसरी हुन्छ भ्रष्टाचारको अन्त्य? सुनौ आजको नागरिक आवाज।
सीताराम थारू, बैजनाथ गाउँपालिका, वार्ड नम्बर 7, वार्ड 8। अब नियन्त्रण गर्नलाई त सबभन्दा पहिला आफै सुध्रिनु पर्यो। आफै नसुधेसम्म भ्रष्टाचार कहिले पनि नियन्त्रण हुँदैन। त्यसको लागि आफन्तको भावना गर्नुपर्छ। जबसम्म आफन्तको भावना हुँदैन नि, तबसम्म यो सायद मलाई लाग्छ कायम हुन सक्दैन।
जानका छेत्री, जिल्ला समन्वय सदस्य। भ्रष्टाचार नियन्त्रणको लागि चाहिँ जनप्रतिनिधिहरू सक्रिय हुनपर्छ। हामी भएका पनि छौँ र कर्मचारीहरूले पनि हामीहरूसित सहकार्य गर्दै काम गर्नु पर्ने हुन्छ र हामीहरूले चाहिँ कुनै पनि गलत कामहरूलाई चाहिँ सपोर्ट हामीहरू गर्ने पनि छैनौँ र गर्न दिन पनि हुँदैन।
रामचरण थारू, अब यो जुन हामी निर्वाचित भएर आइसकेपछि स्थानीय तहको सरकार अन्तर्गतको ऐन नियम कानुनमा रहेर सम्पूर्ण कामकाजहरू गर्नेछौँ। कदापि त्यस्ता भ्रष्टाचारीका कामहरू हामी हुन दिँदैनौँ, गर्दैनौँ पनि।
बिमला सिंह थारू, म जिल्ला सामान्य समितिको सदस्य। हामी जनप्रतिनिधिहरूले जब जनताले चुनेर पठाएछ भने हामी आफ्नो जनताको एकदम
चिन्तित र सहनशील भएर गर्नुपर्छ, किनकि हाम्रो त्यसो दुरुपयोग भयो भने हामी भोलिको दिनमा गएर हाम्रो जनता पनि दुःख पाउँछन्, हामी पनि दुःख पाउने, उहाँहरूले हाम्रो माथि विश्वास गर्नुहुन्न।
डुवा गाउँपालिका वडा नम्बर 3 को वडाध्यक्ष भण्डारीलाल यादव हो। भ्रष्टाचार गर्नेलाई हदैसम्म कारवाही गर्नुपर्छ। अख्तियार दुरुपयोग अनुसन्धानको चाहिँ आपिस एकदम नितान्त आवश्यक छ। कसैले भन्छ कि यो परेशान गरे त्यो गरे भने त्यो मलाई छैन, यथार्थ रूपमा यो संस्था नभएको त पक्कै भ्रष्टाचार हुन्, जुन यो नियम विपरीत काम गर्छन् भन्ने त्यसलाई कुनै नागरिकन यसलाई हदैसम्म कारवाही गर्नुपर्छ।
चुनाव सकिएको दुई महिनापछि गत माघ 21 गतेबाट प्रदेशसभाको पहिलो बैठक सुरु भयो। उक्त पहिलो अधिवेशन सुरु भएको 94 दिनपछि मंगलबार राति अन्त्य गरियो। पहिलो अधिवेशनका मुख्य उपलब्धि भनेको 8 विधेयक दर्ता र 4 पारित हुनु हो। सभामुख पूर्णबहादुर घर्तीका अनुसार समग्रमा सफल रह्यो। यस अवधिमा 17 दिन बैठक बस्यो। त्यही दिनमा 22 पटक बसेका बैठक 20 घण्टा 2 मिनट चलेको प्रदेशसभा सचिवालयको तथ्याङ्क छ। चालू वर्षका लागि सरकारले बनाएको नीति तथा कार्यक्रम पारित गर्नु र प्रदेशको प्रतीक चिन्ह तयार गर्नु पनि प्रदेशसभाको महत्वपूर्ण काम रहेको सचिव मानबहादुर विकले बताउनुभयो। अमृता अनमोलले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
डोटीको बीचभागमा पर्ने महाभारत श्रृङ्खला अन्तर्गत पर्ने तेल्लेक क्षेत्र संरक्षणका लागि सरकारी तवरबाट पहल सुरु गरिएको छ। प्राकृतिक स्रोतको खानी तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको तेल्लेक क्षेत्र असुरक्षित बन्दै गएपछि संरक्षणको पहल सुरु भएको हो। खगेन्द्र बहादुर सिंहले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
वैशाख 1 बाँकेको डुडुवा गाउँपालिका 5 कमदी खालेम शाहबाट प्रहरीले 43 गोरु पक्राउ गर्यो। सोही ठाउँमा 18 फागुनमा 7 र 10 पुसमा 23 गरी एकै ठाउँबाट 3 पटक गरी 73 गोरु प्रहरीले नियन्त्रणमा लिएको हो। 20 चैतमा नेपालगञ्ज 18 कारकादो भुजीगाउँबाट प्रहरीले 4 गोरु पक्राउ गरेको थियो। शंकर प्रसाद खनालले आजको अन्नपूर्णमा खबर लेख्नु भएको छ।
जलवायु परिवर्तनका कारण खानेपानीका मुहान सुक्न थालेपछि बैतडीका स्थानीय संरक्षणमा जुटेका छन्। उता बाजुरामा गौमल गाउँपालिका विरुद्धको मुद्दा घटाल आधारभूत विद्यालयले फिर्ता लिएको छ। दुई पक्षको सहमतिपछि विद्यालयका तर्फबाट उजुरी फिर्ता लिइएको हो। नागरिक पश्चिमेलीमा खबर छ।
र कर्णाली प्रदेश सांसद पदम रोकाएले तिला गाउँपालिका 5 वडा अध्यक्ष कालीबहादुर बुढामाथि दुर्व्यवहार गर्नुभएको छ। वडा अध्यक्षलाई अपशब्द र गाली गलौज गर्दै दुर्व्यवहार गरेको बताइएको छ। जुम्लाको तिला गाउँपालिकाको 5 नम्बर ओडाको डुग्री गाउँमा सड़क अवलोकनका लागि सांसद रोकाएले दिउँसो 1 लागि समय दिनुभएको थियो, तर बैठक छलफल र खाजा नास्ताको बहानामा अपरान्न 5 सकिएको थियो। दिएको समय गुज्रेको भन्दै दुखेसो पोख्न जाँदा सांसदले दुर्व्यवहार गरेको वडा अध्यक्ष बुढाले बताउनु भएको छ। डीबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
कोहलपुरका संस्थागत विद्यालयमा अनुमति बिना माथिल्लो कक्षा सञ्चालन गर्ने होडबाजी। बर्दियाका स्थानीय तहमा न्यायिक समितिलाई काम गर्न समस्या।
दाङको कोइलाबास नाका क्षेत्रमा खानेपानीको हाहाकार। अछाम साफे बगरका किसान रोपाईको तयारीमा।
जुम्लामा बालविवाह रोक्नको लागि करोडौं बजेट खर्चिए पनि उपलब्धि शून्य। प्रदेश नम्बर 7 किसानद्वारा बजेट माग।
र नेपालगञ्ज मेयर कप फुटबल प्रतियोगितामा दीपज्योति र भूपु सैनिक मावि विजयी। हवस् त, प्राविधिक सहयोगी देवसँगै सृजना र म सावित्री बिदा हुन्छौ। आज वैशाख 29 गते शनिबार मे 12 तारिख। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्यूज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।